अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। स्थापनाको 4 वर्षसम्म केही गर्न नसकेको भन्दै सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग खारेज गर्नुपर्ने लगायतका 23 मुद्दे बडापत्र जारी गर्दै द्वन्द पीड़ितको सम्मेलन मंगिर 5 गते काठमाडौँमा सम्पन्न गरिएको छ। शान्ति स्थापनाको 12 वर्ष पुगेको अवसरमा मंगिर 4 र 5 गते काठमाडौँमा आयोजित सम्मेलनले संक्रमणकालीन न्यायिक संयन्त्रलाई व्यवस्थापन गर्न बनेका दुवै आयोग खारेज गरी पीड़ितको समेत संलग्नतामा उच्च स्तरीय एवं विश्वसनीय संयन्त्र गठन गर्न माग गरेको छ। द्वन्द पीड़ितका खास माग के छन् र शान्ति स्थापनार्थ सरकारका कामप्रति पीड़ितको धारणा के छ लगायतका विषयमा द्वन्द पीड़ित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीसँग गरिएको कुराकानी आजको कार्यक्रममा प्रस्तुत गर्छौं। कार्यक्रममा मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश र मानव अधिकार सामान्य ज्ञान पनि छ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र कार्यक्रम सुनिसकेपछि राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं द्वन्द पीड़ित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीसँग गरिएको कुराकानीबाट।
शान्ति सम्झौता भएको 12 वर्ष पुगिसक्दाखेरि शान्ति प्रक्रियाका 3 काम मध्येमा 2 काम विधिवत रूपमा सकाएको छ, भलै विभिन्न विवाद र असन्तुष्टि भए पनि। तर द्वन्दको जुन पीड़ासँग जोडिएको कुरा छ, जो शान्ति प्रक्रियाको अभिन्न अङ्ग, त्यसको चाहिँ राज्यले सम्बोधन गर्न सकेको छैन। नेपाल सरकारले चालेका शान्ति प्रक्रियाका स्टेपहरू र दिगो शान्तिको कल्पना जुन राज्यले गरेको छ, विकासको कल्पना गरेको छ, समृद्धिको कल्पना गरेको छ भने शान्ति प्रक्रियाका मूलभूत कुरा, सेना समाजनको कुरा, संविधान लेखनको कुरा, द्वन्द पीडितलाई न्याय दिने कुरामा चाहिँ सम्बोधन गर्नै पर्छ। यो बीचको अवधिमा हेर्ने हो भने न्याय दिने काममा प्रयास गरेको छ, तर न्याय पाइहाल्ने खालको वातावरण बनिसकेको अवस्था छैन। सरकारले खास अर्थपूर्ण कार्य, परिणाममुखी कार्य गर्न सकेको अवस्था छैन।
सरकारले काम गर्न प्रयासै गरेका छैन कि त्यसको नतिजा चाहिँ राम्रो आएको छैन?
सरकारले काम गर्ने कोसिस गरिएको छ, तर न्याय दिने कोसिस गरेको छैन। न्याय त्यति बेला पाइन्छ जब राज्यको इच्छा शक्ति बढ्छ, जब राज्य नागरिकहरूलाई समान अधिकार, मानव अधिकारको दृष्टिकोणबाट सबैलाई न्याय दिने सोच बनाउँछ, त्यति बेला मात्रै न्याय सम्भव छ। तर प्रयासै नगरेको भन्दा पनि उसले प्रयास थाल्यो, जुन प्रयास राजनीतिक स्वार्थ अनुकूल मात्रै थिए, ती राजनीतिक दलगत स्वार्थ अनुकूलका प्रयासले सार्थक निष्कर्ष र परिणाम दिने स्थितिसम्म पुर्याउने अवस्था भएन।
अहिले द्वन्द पीड़ितका खास खास मुद्दाहरू चाहिँ के बाँकी रहेका छन् त?
द्वन्द पीड़ितका सबै मुद्दा बाँकी छन् त। हिजो मान्छे बेपत्ता पारिए, बेपत्ता पारिएको अवस्था सार्वजनिक गरिएको छैन। बेपत्ता पारिएका व्यक्तिका सम्पूर्ण परिवार बिजोग छ, दयनीय छ, उनीहरूको जीविकाको सवाल उत्तिकै समस्या छ। त्यस सँगसँगै तपाईँको हत्या गरिएका परिवार, अपाङ्गता भएका परिवारहरूको अवस्था त्यही छ भने तपाईँको यातना, बलात्कार, यौन हिंसाका पीड़ितहरूलाई झन् सामान्य मलमपत्ती लगाउने कुनै प्रयासै थालेको छैन। मृतक र बेपत्ताको सवालमा, अङ्गभङ्गको सवालमा केही अन्तरिम राहत दिने कोसिस गरेको छ, दिएको पनि छ, तर यातना, बलात्कार जस्तो केसमा त झन् अन्तरिम राहतको कुनै दायराभित्र नै आएको अवस्था छैन। यसो हेर्ने हो भने द्वन्द पीड़ितहरूको अवस्था जिउका तिउ छन्। अर्कोतिर स्वयं द्वन्द पीड़ित परिवारभित्रकै जहाँ एकल महिला हुनुहुन्छ, जहाँ तुरा बालबालिकाहरू छन्, ती बालबालिकाहरूको भविष्यको सवाल, सामाजिक सुरक्षाका सवालहरू, ती सबै कुराको सवाललाई जोडेर हेर्ने हो भने अहिले पीड़ित परिवारले जुन पीडाको सामना गर्दै थियो त्यही पीडाको सामना अहिले पनि गर्दैछ।
अब समस्या समाधानका लागि नेपाल सरकारले के गर्नुपर्छ र यहाँहरूको के सपोर्ट रहन्छ?
नेपाल सरकारले जुन यसभन्दा अगाडि शान्ति प्रक्रियाको व्याख्या गर्यो र पीडितलाई न्याय दिने कुरा जसरी गर्यो त्यो तरिकाले न्याय सम्भव छैन। यसभन्दा अगाडि सरकारले थालेको भनेको दलगत स्वार्थ, आफ्ना नेता कार्यकर्ताको बचाउ र हिजो सुरक्षा फौज या सुरक्षा निकाय सम्बद्ध व्यक्तिहरूको बचाउसँग जोडिएर कानून ल्याउने र आयोगका आयुक्त आयोगका अधिकारीहरू जुन तोक्ने काम गर्यो र पीडित प्रति जुन व्यवहार गर्यो, जुन पीडितहरूको गम्भीरता उनीहरूको सेन्सिटिभिटीलाई हेरेर जसरी व्यवहार गर्नु पर्थ्यो त्यो गरेन, त्यसबाट टोटल्ली चेन्ज हुनु पर्छ। अब चाहिँ राज्यले राजनीतिक इच्छा शक्ति बनाओस्, साँच्चीकै पीडितलाई न्याय दिनुपर्छ भन्ने आधारबाट नयाँ बाटो अवलम्बन गर्नुपर्छ, जहाँ द्वन्द्व पीडितहरू जुन पीडाको सामना गर्दैछन् र जुन न्यायको खोजी गर्दैछन् त्यो न्यायको खोजीको लागि स्वयं पीडितलाई नै सोधिनुपर्छ कि तपाईँहरूले चाहेको न्याय के हो। साँच्चीकै द्वन्द पीडितहरूकै परिणाम स्वरूप राज्यमा ठूलो परिवर्तन आएको हो, देश परिवर्तन विकासतिर उन्मुख भएको हो, संविधान लेखिएको हो र अशान्तिबाट शान्तिमा परिणत गर्ने मेन कति पीडितहरू थिए भने उनीहरूको पनि राज्य सत्ता परिवर्तनको सवाल सँगसँगै राज्यमा हक र अंश लाग्नुपर्छ। पीडितलाई मुख्य सरकारवालाको रूपमा हेरेर गरिनुपर्छ। त्यसैले स्थानीय तहदेखि लिएर केन्द्रसम्म पीडितका न्यायका कुरालाई जोड्ने हिसाबले नयाँ कामको थालनी, राजनीतिक इच्छा शक्ति र कानून नयाँ बनाएर नयाँ आयोग गठन गरेर अब नयाँ सिराबाट जानुपर्छ। त्यसो भयो भने एक खालको विश्वासको वातावरण सृजना हुन सक्छ। अर्कोतिर ती काम गर्नको लागि सर्वप्रथम सबैको मन जित्नु जरुरी छ। सबैको मन जित्नको लागि पहिले नेताहरूले गल्ती गरे बापतको माफी माग्नुपर्ने हुन्छ। माफी मागिसकेपछि प्रक्रियाको थालनी हुन्छ र त्यो सबै प्रक्रियामा द्वन्द्व पीडितहरूलाई सहभागी गराइनुपर्छ। द्वन्द्व पीडितहरूसँग सोधेर उनीहरूसँगको परामर्शबाट मात्रै निकालिएको निचोटको आधारमा न्यायलाई सम्पादन गर्न खोजियो भने न्याय पाउन सकिन्छ भन्ने हामी नेपाल सरकारसँग त्यही आग्रह गरेका छौँ। भने हामीले जुन विधि र सिद्धान्तका कुराहरू छन् त्यसबाट हामी कहीँ पनि विचलित भएका छैनौँ। हिजो मानवता विरुद्धका अपराध, गम्भीर उल्लङ्घनका घटनाहरूको सन्दर्भमा जो मान्छे दोषी छ ती व्यक्तिहरूलाई कुनै पनि राजनीतिक रङ, राग या पेजको आधारमा रोकिनु हुँदैन। यदि गल्ती गर्ने व्यक्ति प्रमाणित र प्रुफ हुन्छ भने स्वतः सजायको दायरामा ल्याउने व्यवस्था राज्यले गरोस्। त्यसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन। राज्यको व्यवहार राज्यकै व्यवहार सर रहनुपर्छ, किनकि राज्य सबैको अभिभावक हो। उसको दायित्व, आफ्नो दायित्व पुरा गर्ने हिसाबले राज्य कसैलाई भेदभाव र पक्षपात बिना कार्य गर्यो भने न्याय पाउन सकिन्छ भन्ने हाम्रो सरकारसँग आग्रह हो।
यो तपाईँले भनिरहनु भएको कुरा अस्तिको सम्मेलनबाट निकालिएको निष्कर्ष हो,
अस्तिको सम्मेलनबाट निकालिएको निष्कर्ष पनि हो र हामीले यसभन्दा अगाडि पटक पटक हरेक पब्लिक फोरमहरूमा सडकमा भनिएका कुरा र बोलिएका कुरा हुन्, त्यसलाई हामी निरन्तरता दिँदैछौँ। हामी पीडित मात्रै होइन, हो पीडाको अनुभूति छ त्यो आधारमा पीडित भन्न सक्ला, तर हामीसँग गर्ने व्यवहार भनेको सम्मानको व्यवहार गर्नुपर्छ। राज्यले हामीलाई सम्मानित नागरिकको रूपमा लिनुपर्छ। त्यसैले त्यो पीडित मानसिकता भन्दा माथि उठेर राज्यमा यिनीहरूको लगानी छ, राज्यले स्वीकार गर्नुपर्छ र उहाँहरूलाई एउटा सरकारवालाको रूपमा अगाडि सारेर लानुपर्छ। हरेक प्रक्रियामा तलदेखि माथिसम्म समेटेर लग्यो र हाम्रो सहभागितामा विभिन्न चरणका छलफल र परामर्शहरू हुन्छन्, परामर्शद्वारा टुङ्ग्याएर अगाडि बढ्यो भने चाँडै निकास निस्किन्छ भन्ने कुरा पहिला पनि थियो, अहिले राष्ट्रिय सम्मेलनमा त हामीले त्यो कुरालाई सबै सामु छर्लङ्ग पारेका छौँ।
अहिले तपाईँले सुन्नुभयो द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भाइराम चौधरीसँग गरिएको कुराकानी।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मनोज गजरेलको प्रस्तुति मानव अधिकार नाट्य श्रृंखला धरती आकाश।
धरती हाम्रो घर, आकाश हाम्रो छाना, छाना मुनि बारबारी हामी सबै जना।
म त यतिकै बसिरह्यो दाजी, बरु आकृति चाहिँ के गर्दैछ जस्तो छ, के गरेर आकृति?
यो पीस प्रोसेस सम्बन्धी डकुमेन्ट्री आएको रहेछ, त्यही हेरेर बसे कि।
अरे के गरे नानी, अब चाहिँ शान्ति प्रक्रिया सम्बन्धी डकुमेन्ट्री हेर्न भनेको उता पीस प्रोसेसतिर लाएर झन् बुझ्यो झन् कठिन।
त्यही त हेरेर बसे कि नि, पीस प्रोसेस अर्थात् शान्ति प्रक्रिया। बाह्र वर्ष पुगिसकेछ है।
के बाह्र वर्ष पुगिसकेछ भने?
पीस प्रोसेस आई मिन शान्ति प्रक्रिया।
के किन होला भनेको त शान्ति प्रक्रिया रे।
ले शान्ति प्रक्रियालाई के किन होला भन्न मिल्छ? देशको चाहिँ नि एउटा इतिहासलाई परिवर्तन गर्ने, जनतालाई शान्ति दिने प्रक्रियालाई सामान्य ठानेर हुन्छ। शान्ति प्रक्रियाको कुरा नगर अनि के हिंसाको कुरा गर्ने त बाबु, झन् बुझ्यो झन् कठिन।
त्यही त, बाह्र वर्षमा खोला पनि फर्किन्छ भन्छन्, पीस प्रोसेसको कुरा पनि गर्नु पर्यो नि, होइन त दाजी?
हो त नि, बेला बेला सम्झाइरहनु पर्छ। त्यसो भयो भने अब शान्ति प्रक्रिया पनि टुङ्गोमा पुग्छ, होइन भने त्यही हो नि बाबु, झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
के कठिन हुनु नि, हुने कुरा भएरै छाड्छ, नहुने कुरा हुँदै हुँदैन।
यसले त मेरो डाइलग त बोल्यो त, तर यो डाइलग यहाँ बोल्ने होइन के मेरो भाउ, त्यसरी चाहिँ नि ठाउँको ठाउँ भनेर हुन्छ, त्यसो होइन कुरो?
कसो त
कुरो सुन, तत्कालीन माओवादी र सरकार जो आम्ने सामने बन्दुकले हतियारले लडाई लडिराखे, हिंसात्मक लडाई लडिराखे, उनीहरूलाई शान्ति प्रक्रियामा लाउन हाम्रो ठुलो हात छ। कुरो बुझौ के?
हाम्रो भन्नाले?
ले फेरि हाम्रो भनेको तिमीको मको नानीको, हाम्रो भन्नाले मानव अधिकार क्षेत्रको हो। त्यही भएकोले गर्दा हामीले बेला बेलामा शान्ति प्रक्रियाको समीक्षा गर्दै गर्नु पर्छ। हामी पनि चुप लाग्यौँ भने फेरि झन् झन् कठिन, बुझ बुझ्न कठिन।
के समीक्षा गर्नु नि, बाह्र वर्ष भइसक्यो, अवस्था जहाँको तही छ।
के भन्यो रे, के भन्यो रे, के को अवस्थाको कुरो गर्यो रे?
शान्ति प्रक्रियाको।
बाह्र वर्ष चाहिँ नि पुछा ढुङ्ग्रामा राख, ढुङ्ग्रै बाँधियो भने यस्तो कुरो नगर न। के भाउ तिमी सपनामा छौ कि विपनामा? केही भएन शान्ति प्रक्रिया भन्न तिमीले सुनाउँछ। बाह्र वर्ष पहिले सम्पन्न भएको शान्ति सम्झौताको कारणले नि तिमी यहाँ शान्तिसँग बस्न बोल्न पाइरहेछौ, नत्र अहिलेसम्म झन् बुझ्यो झन् कठिन भइसक्थ्यो।
शान्ति प्रक्रिया टुङ्गोमा पुगेन भन्ने मिरोज दाको कुरा चाहिँ मलाई अलि मन परेन है।
अहिले पनि लडाइँ झगडा भइरहेका छन्, अस्तिको दिनमा मात्र पनि डन्डेल धुरामा गाडी पल्टियो।
ए डन्डेल धुराको कुरा गर्ने भुरा सुन, त्यो दुर्घटना हो, हिंसा होइन। हामी शान्ति प्रक्रियाको बारे कुरा गर्दैछौ, खोइ कुरो बुझ्यो?
त्यही त, पीस प्रोसेस त झन्डै झन्डै सफल भइसकेको छ नि।
झन्डै झन्डै भनेको चाहिँ के नि?
झन्डै झन्डै भनेको हतियार बुझाइयो, सेना समायोजन भयो, शान्ति सम्झौता भयो, माओवादी शान्ति प्रक्रियामा आयो।
त्यही त, विश्वले यो कदमलाई साथ दियो, समर्थन गर्यो, मान्छेहरूमा लडाईको डर हट्यो, यस्तै यस्तै त हो नि।
म पनि त्यति लाटो चाहिँ होइन के, युद्धका घाइतेको उपचार भयो, पीडितहरूले क्षतिपूर्ति पाए, युद्ध अपराधमा संलग्न हुनेले दण्ड पाए, विस्थापितहरूको पुनर्स्थापना भइसक्यो।
बाँकी छ भाउ, धेरै कुरा बाँकी छ, शान्ति प्रक्रियालाई टुङ्गामा पुर्याउन अझै बाँकी छ। बाबुले उठाएको कुरो 100% सत्य हो, शान्ति प्रक्रिया केही भएन भने अलपत्र पर्यो भने चाहिँ गलत हुन्छ मात्र भने कुरो त बुझ्नु पर्यो।
त्यही त,
मैले अघि भनेका कुरा पूर्ण रूपमा पालना नहुन्जेल म चाहिँ शान्ति प्रक्रिया सकियो भनेर मान्दिन है।
मान्न त हामी पनि मान्दैनौ नि बाबु, त्यही भएर त शान्ति प्रक्रियाको बाह्र वर्षलाई समीक्षाहरू भनेको नि। अब शान्ति प्रक्रियाको गाडी अगाडि बढ्या छ, टुङ्गोमा पुर्याउन चाहिँ अझै केही स्टेसन बाँकी छ भनेर दबाब र खबरदारी पो दिन खोज्या त झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृङ्खला धरती आकाश।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। नेपालको संविधान कसले र कसरी जारी गरेको हो? प्रश्न फेरि एकपटक, नेपालको संविधान कसले र कसरी जारी गरेको हो? यो प्रश्नको सही जवाब मंगिर महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insec@gmail.com मा पत्र पठाएर वा 01-5-21-87-70 फोन गरेर कार्यक्रममा सहभागिता जनाउन तथा उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insecradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता प्रसारण गर्नेछौं। यसका साथसाथै मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजीत पालिखेका साथसाथै म रमेश प्रसाद तिमलसिन्हा पनि विदा माग्छु। नमस्ते।